यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छ ह्युन बीच भोटेको सी बाढ़ी पछिको विपदमा सहकार्य बढ़ाउने समझदारी। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि हैजा विरूद्धको 21,000 डोज खोप रसुवा पठाइयो। भोटेको सी बाढ़ीबाट फेला परेका शवहरूको व्यवस्थापनसँगै डीएनए नमूना संकलन र पहिचान गर्ने कार्य जारी। र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता सकेर अमेरिकी वार्ताकारहरू युक्रेन जाँदै। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छ ह्युन बीच नेपालमा भएको भोटेको सी बाढ़ीको विपदमा सहकार्य बढ़ाउने समझदारी भएको छ। विपदको समयमा नेपालसँग ऐक्यबद्धता जनाउन आउनुभएका परराष्ट्र मन्त्री ह्युन सहितको कोरियाली प्रतिनिधि मण्डलसँग आज परराष्ट्र मन्त्रालयमा छलफल भएको हो। मन्त्रालयका अनुसार उहाँहरूबीच विपदपछि जारी खोज उद्धार तथा राहत कार्यसँगै द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। पक्षीय भेटवार्ताको क्रममा भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि विपत्ता हुनुभएका दक्षिण कोरियाका नागरिकको खोजी तथा उद्धारको विषयमा गहन छलफल भएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर्निकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिफिल टीम पठाउनु भएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बाढ़ी पीड़ित नागरिकको लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानव तथा राहत सहायताप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपदपछिको पुननिर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपदबाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा बिल्ड ब्याक बेटर अवधारणा अनुसार पुननिर्माण अघि बढ़ाइने अवगत गराउनु भएको परराष्ट्र मन्त्रालयले प्रष्ट पारेको छ। भेटवार्तामा कोरियाका परराष्ट्र मन्त्री छ ह्युनले नेपालमा विपदपछिको पुननिर्माण तथा पुनर्स्थापनाको प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने इच्छा व्यक्त गर्नुभयो। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामको लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। स्वास्थ्य मन्त्रीको सचिवालयको अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढ़ाउने, सुरक्षित खानेपानी र सरसफाईमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अगाडि बढ़ाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सड़क भाँसिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाडौँ भित्राइएको छ। नेपाल ऑयल निगमका अनुसार विभिन्न 18 कम्पनीले 12 पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ पुनः भर्ने गरेर 87,877 सिलिण्डर काठमाडौँ ल्याइएको हो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ। यही भदौ 14 गते त्रिशुलीको कटानको कारण पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क अवरूद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमै रोकिएका थिए। रसुवा स्थित भोटेकोसी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1,341 जनाको शव फेला परेको छ। 4,044 जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 325 महिला, 523 पुरूष तथा 493 शव चिन्न नसकिने अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिवी शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 244 शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका 244 शव मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ। रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीमा परी घाइते भएका 58 जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकोमा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म 38 जना उपचारपछि डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार बाढ़ीमा परि घाइते भएका 50 जनालाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। उपचारको क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म 38 जनालाई डिस्चार्ज गरिएको हो। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परि सम्पर्कविहीन भएका बर्दियाका नागरिक अवस्थाबारे पहिचान सुनिश्चित गर्न डीएनए नमूना संकलन आजदेखि शुरू गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरूरी सूचना जारी गरिएको जानकारी दिनुभयो। सूचना अनुसार सम्पर्कविहीन व्यक्तिका फर्स्ट डिग्री रिलेशन बुबा आमा छोरा वा छोरी मध्ये कुनै एकजनाले डीएनए नमूना दिन सक्नेछन्। यस्तै रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानको लागि गण्डकी जिल्ला प्रहरी कार्यालयबाट आफन्तको डीएनए नमूना संकलन शुरू गरिएको छ। डीएनएको लागि निवेदन मंजूरी नामा फारम भर्ने र रगतको नमूना संकलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाटै शुरू गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। यसै गरी रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेको शवहरूको व्यवस्थापन डीएनए नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्। तीमध्ये 333 शवको व्यवस्थापन गरिएको छ भने 14 शवको शनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड्ने गरेर देवीघाट स्थित तादी खोलामा नेपाली सेना मार्फत एक्रो ब्रिज जडानलाई तीव्र पारिएको छ। भोटेकोशी नदीको बाढ़ीको बहाव तादीमा पसेर उक्त स्थानमा दुई पक्के पुलमा क्षति गराएसँगै नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण थालिएको हो। भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको कारण रसुवा नुवाकोट धादिङ र गोरखा जिल्लाका प्रभावित क्षेत्रमा रहेका खानेपानीका संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा तत्काल देखिएको खानेपानी समस्या समाधानको लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले प्राविधिक सहितको टोली परिचालन गरी काम गरिरहेको र एक हप्ताभित्रमा प्रभावित सबै क्षेत्रमा अस्थायी रूपमा खानेपानीको व्यवस्थापन भइसक्ने जनाइएको छ। खनालको रिपोर्ट।
रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन् भने करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ भने धादिङमा 20, गोर्खामा 5 र रसुवामा 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको विभागले जनाएको छ। हाल बस्न मिल्ने बस्ती भएको त्रिशुलीको बट्टार र विदुर क्षेत्रमा सबैभन्दा बढ़ी खानेपानी आयोजना प्रभावित भएको र त्यस क्षेत्रमा बाढ़ीपछि आवत जावत पनि बढ़ी भएकाले पानीको माग बढ़दा व्यवस्थापनमा चुनौती देखिएको छ। त्यस क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 KVA क्षमताको डिजल जेनेरेटर मार्फत तत्कालका लागि खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो।
बाढ़ीले त्रिशुली नदीलाई खानेपानीको स्रोत बना र उपभोग गरिरहेको खानेपानी आयोजनाहरू सम्पूर्ण रूपमा क्षति भएका छन्। प्राप्त डाटा अनुसार करिब 55 ठूलादेखि मझौला खालका आयोजनाहरूको इन्टेकमा मुहान र केही नदी किनारमा भएका रिजर्भर ट्याङ्कमा क्षति भएको छ र पाइपलाइनमा क्षति भएको छ। लगभग 64-65 करोड जति क्षतिको मूल्याङ्कन छ। सबैभन्दा बढी प्रभावित अहिले बस्न मिल्ने बस्तीहरू त्रिशुलीको बट्टार र विदुरी क्षेत्र हो। प्रभावित क्षेत्रमा मान्छेहरू आफन्तहरू लगायत धेरै आवत जावत भइरहेको छ, त्यो कारणले पानीको एकदम डिमान्ड छ। हामीले 100 KVA को डिजेल जेनेरेटर लिएर गएर त्यहाँको पम्पिङ सिस्टम चलाएर पनि केही ठेकेको छ र हार्डली म्यानेज भएको अवस्था छ।
बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजना अघि बढाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मरमतलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूका लागि तत्कालको समस्या समाधानमा बाहिरबाट राहत स्वरूप लगिएका मिनरल वाटरका बोतलहरू खानाका लागि प्रयोग गरिएको र नजिकका मूलहरूबाट ट्याङ्कर मार्फत पानी लगेर अन्य प्रयोजनका लागि प्रयोग भइरहेको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको मरमत तथा पुनर्स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको र प्रभावित सबै बस्तीहरूमा एक हप्तासम्ममा पानीको स्थायी व्यवस्थापन गरिसक्ने गरी काम अगाडि बढाइएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो।
जुन होल्डिङ सेन्टर छ त्यसमा बाहिरबाट गएका मिनरल वाटरका बोतलहरूबाट पनि सप्लाई भइरहेको अवस्था छ। खानेपानीको लागि भने अन्य सरसफाईको लागि ट्याङ्करबाट नजिकको मूलको पानी भरेर लिएर गएर सप्लाई गरिएको अवस्था छ। जुन जुन ठाउँमा एफेक्टेड छ त्यो ठाउँमा चाहिँ एक हप्ताभित्रमा बर्खे मूल प्लस स्थायी जुन चाहिँ साना साना प्रयोगमा नआएका मूलहरूलाई उपयोग गरेर हामीले अहिलेलाई एकदमै क्रिटिकल सिचुएसनबाट अलिअलि ओभरकम भएर विपदको बेलामा मिनिमम चाहिने क्वान्टिटीहरू म्यानेज गर्नलाई हामी प्रयासरत छौँ। गुणस्तरीय र सुरक्षित भरपर्दो र पर्याप्त मात्रामा खानेपानी सेवा उपलब्ध गराउनलाई हामीले पुनर्निर्माण अलि सुरक्षित ठाउँमा जलवायु अनुकूलित खालको वृहत खानेपानी आयोजनाहरू बनाउनु पर्नेछ।
प्रभावित क्षेत्रमा बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई समेत अघि बढाइने र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तडी जोड्ने साफे मार्तडी सड़क खण्ड अवरूद्ध भएको छ। गैरातीदेखि लगातार परेको वर्षाको कारण बढ़ी मालिका नगरपालिका 9 स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध लगायतको स्थानमा सड़कमाथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ। यस्तै बढ़ी मालिका नगरपालिका 8 राप्का र वड़ा नम्बर 6 जडाङ्गा लगायतको स्थानमा पनि पहिरो खसेर सड़क अवरूद्ध भएको छ। यसै गरी गैराती परेको अविरल वर्षाको कारण पहिरो खस्दा रोल्पाको शहीद मार्गमा यातायात सेवा अवरूद्ध भएको छ। रोल्पा स्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका 1 खोला वाङमा सड़कमाथिबाट पहिरो खस्दा आज बिहानैदेखि घुराही थवाङ शहीद मार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ट्र्याक फराकी बनाउन थालिएको छ। पहिरोले सड़क भासिएपछि अवरूद्ध रहेको सड़क सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रूख कटान र झाड़ी फाड्ने काम गरी ट्र्याक खोलिएको हो। नौबिसी मोगलिन सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौड़ाईको ट्र्याक खोलिएको छ। नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको 18 वर्ष पूरा भएको अवसरमा धनगढ़ीमा 18 मुक्त हलिया दिवस मनाइएको छ। तत्कालीन सरकारले 2065 भदौ 21 गते सुदूरपश्चिमका 9 र कर्णालीका 3 गरी 12 जिल्लामा रहेका हलिया परिवारलाई हलिया मुक्ति घोषणा गरेको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी किव जाने तयारीमा जुटेका छन्। अमेरिकी विशेष दूत स्टीभ वेटकफ र जारेड कुसनरले पुटिनसँग करिब 3 घण्टा वार्ता गर्नुभएको थियो। वार्तामा अमेरिकाका प्रतिनिधिहरूले युद्ध अन्त्यको लागि सम्भावित समाधानको विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो। पुटिनसँगको संवादपछि अमेरिकी टोलीले युक्रेनमा पनि वार्ता गर्ने तयारी थालेको हो। युक्रेन युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी वार्ता टोली आफ्नो देश आइरहेको जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटकको वार्ता सफल हुनेमा आफू आशावादी रहेको बताउनु भएको छ। अमेरिकाले रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई पुनः तीव्र बनाएपछि अमेरिकी वार्ताकारहरूको युक्रेन जाने तयारी भएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब खेलकुद। नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एससीसी प्रिमियर कप दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह अन्तर्गत आज सम्पन्न खेलमा साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटाएको हो। जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराएको थियो। नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छ्यो ह्युन बीच भोटेकोसी बाढ़ीपछिको विपदमा सहकार्य बढ़ाउने समझदारी। बाढ़ी प्रभावित क्षेत्रमा पानी जन्य रोगको जोखिम बढ़न थालेपछि हैजा विरूद्धको 21,000 डोज खोप रसुवा पठाइयो। भोटेकोसी बाढ़ीबाट फेला परेका शवहरूको व्यवस्थापनसँगै डीएनए नमूना संकलन र पहिचान गर्ने कार्य जारी। र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता सकेर अमेरिकी वार्ताकारहरू युक्रेन जाँदै। नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।